नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र इन्टरनेटमा www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको भिजन खबर अन्तर्गतको आजको बिर्तामोड नगरपालिका वडा नम्बर 1 सँगको सहकार्यमा प्रसारण हुँदै आएको जनताका सवाल वडाध्यक्षसँग कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। यो कार्यक्रममा हामी बिर्तामोड वडा नम्बर 1 सँग सम्बन्धित रहेर यस वडाका सम्पूर्ण सवालका विषयमा वडाध्यक्षसँग प्रश्न गर्नेछौँ र वडाध्यक्षले ती प्रश्नहरूको जवाफ दिनुहुनेछ। हामी यो कार्यक्रम निरन्तर 6 वर्ष अघिदेखि सञ्चालन गरिरहेका छौँ र अहिले पनि यो कार्यक्रम चलिरहेको छ। बिर्तामोड वडा नम्बर 1 बिर्तामोड नगरपालिका अन्तर्गत समृद्ध वडामा पर्दछ, किनभने यो वडामा सहरीकरण बन्दै गएको वडा रहेको छ र यो वडामा धेरै चुनौतीहरू पनि रहेका थिए। जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही चुनौतीहरू समाधान गर्नतर्फ जनप्रतिनिधिहरू लाग्नुभयो र त्यो सफलता पनि प्राप्त भइसकेको अवस्था छ। विशेष गरेर जनप्रतिनिधि आइसकेपछि यहाँको प्रमुख चुनौती भनेको अदुवा खोलाबाट डुबान हुने समस्या थिए। धेरै डुबानका समस्याहरू अहिले समाधानतर्फ अगाडि बढ्नु भएको छ। यद्यपि बिर्तामोड वार्ड नम्बर 1 अहिले पनि धेरै चुनौतीहरू रहेका छन्। यो सभ्य समाज निर्माणका लागि अहिले जनप्रतिनिधिहरूले के कसरी काम गरिरहनु भएको छ पछिल्लो चोटि र बिर्तामोड 1 समृद्ध वडा बनाउनका निम्ति कसरी लाग्नुभएको छ भन्ने कुरामा आज हामी बिर्तामोड वडा नम्बर 1 वडा अध्यक्ष एवं बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अग्नि सर, स्वागत छ तपाईँलाई।
हजुर पुष्पजी नमस्कार।
हजुर नमस्कार, स्वागत छ सर।
धन्यवाद छ।
तपाईँ अहिले विशेष त हिजोको प्रोग्राममा 5 थरसम्म पुगेर फर्किनु भएको छ, तपाईँ थकानमा हुनुहुन्छ र पनि हामीले जनताका सवालहरूका विषयमा थकानका महसुस पनि हामी कुराकानी गर्न गइरहेका छौँ। विशेष गरी समृद्ध वडा निर्माणका लागि तपाईँहरू जुट्नु भएको छ, निरन्तर 6.5 वर्षदेखि तपाईँ त्यहाँ लाग्नु भएको छ जनप्रतिनिधिको रूपमा। समृद्ध वडा निर्माणका लागि पछिल्लो गतिविधि चाहिँ के गर्दै हुनुहुन्छ तपाईँले बिर्तामोड वडा नम्बर 1 समृद्ध बनाउनको निम्ति?
धन्यवाद पुष्पजी। समृद्ध नेपाल, सुखी नेपालीको नारा 1 नम्बरले प्रतिपादन गरेर अगाडि बढेको छ। सिङ्गो नगरपालिकाले, वित्तमा नगरपालिकाले त्यसको रूप रेखालाई चाहिँ लिएर त्यसलाई चाहिँ सम्बोधन गरेर अगाडि बढेको वित्तम नगरपालिका हो, वडा नम्बर 1 हो। हामीले समृद्धिको लागि अब बाटो र चाहिँ ढलको लागि मात्रै समृद्धि होइन, हामीले त्यहाँ बस्ने जनताहरूको आर्थिक उन्नति, आर्थिक वृद्धि विकासको लागि हामीले के कसरी चाहिँ अगाडि बढ्ने भन्ने कुराहरूमा हामीले जाने थियौँ यसपालिदेखि। यसपालि पनि हामीले चाहिँ धेरै कार्यक्रमहरू अगाडि बढाएका छौँ र अन्य प्रत्येक साल सालमा हामीले गर्नेछौँ। र 1 नम्बरको अगमा भन्ने हो भने एक रोजगारको कार्यक्रम जस्तो चाहिँ वित्तम नगरपालिका वडा सबै रोजगारका हुनुहुन्छ। अहिले बिहान जानुभयो भने एकछिन घरमा चाहिँ बस्ने साथीहरू भेट्नुहुन्छ, त्यहाँदेखि कोही पनि भेट्नु, सब आफ्नो आफ्नो ड्युटीमा जानु, सबै काम गर्नुहुन्छ। हामीले कार्यक्रम लिएर आउँदाखेरि पनि, वडाले ल्याउँदा कार्यक्रम ल्याउँदाखेरि पनि त्यस्ता चाहिँ बेरोजगार, जुन वर्ग बेरोजगार हो थियो छ भनिन्थ्यो, त्यो वर्ग अहिले चाहिँ नि आर्थिक समृद्धिको पाटोमा, आर्थिक समृद्धिको बाटोमा अगाडि हिँडिसकेको छ बिर्तामोड वडा नम्बर 1। अन्य कुरा छुटेका कुराहरूलाई अब हामीले चाहिँ वडाले सम्बोधन गरेर हामीले चाहिँ उहाँको समृद्धिमा चाहिँ के कसरी चाहिँ उहाँहरूको चाहिँ वृद्धि विकास, आर्थिक उन्नति, उहाँहरूको चाहिँ घरको चाहिँ घरको अवस्था कस्तो छ, घरलाई चाहिँ हामीले चाहिँ छाना नभएकालाई छाना दिउँ, दाना नभएकोलाई दाना, नाना नभएकोलाई नाना, एवं प्रकारका चाहिँ हामीले कार्यक्रम लिएर चाहिँ अगाडि बढेका छौँ। हाम्रो चाहिँ समृद्धिमा चाहिँ सबै कुराहरू पुग्नु, छाना दाना र नाना, यी कुरामा चाहिँ हामी चाहिँ 1 नम्बरवटा सचेत छ, वित्तम नगरपालिका सचेत भएर लागेको छ, धेरै घरहरू चाहिँ निर्माण गरेका छौँ। बिमा, स्वास्थ्य बिमालाई, निशुल्क स्वास्थ्य बिमा, हामीले 100 परिवारलाई चाहिँ स्वास्थ्य बिमा चाहिँ को कार्यक्रम चाहिँ यसपालि पनि लगाएर चाहिँ उहाँले स्वास्थ्य लिनु भएको छ। भने पछाडि अब हामीले चाहिँ नि समृद्धिको बाटोलाई समातिसकेका छौँ, अब यसलाई चाहिँ सफल बनाउने कुरोमा हामी लागेका छौँ। पुष्पजी,
जस्तै तपाईँले यतिका कुरा गरिरहँदाखेरि सरकारको तर्फबाट तपाईँ त स्थानीय सरकारको प्रतिनिधिको रूपमा हुनुहुन्छ, जस्तै स्वरोजगारका कुराहरू गर्नुभयो, अहिले चाहिँ सबै प्रत्येक घरमा रोजगार नभएको घर छैन भन्ने कुराहरू गर्नुभयो, तर सरकारी तौरबाट यो रोजगारमा पनि अहिले धेरै छन्, जस्तै निजी क्षेत्रबाट दिएका रोजगारहरूमा पनि श्रमको उचित मूल्याङ्कन भएको छैन, तपाईँहरूले अनुगमन गरेर त्यहाँ चाहिँ श्रमको उचित मूल्य दिलाउन लाग्नुपर्ने हुन्थ्यो होला, होइन? मजदुरहरूले कति पारिश्रमिक पाउनु भएको छ कि छैन, तपाईँलाई एउटा स्मरण गराउँ, चिया मजदुरहरू प्रत्येक साल आन्दोलन गर्नुहुन्छ, किनभने उहाँहरूले सही चाहिँ तलब राज्यले तोकेकै तलब चाहिँ उहाँहरूले पाउनुहुन्न, त्यसतर्फ तपाईँहरूले अहिलेसम्म केही गरेको जस्तो मलाई लागेको छैन, स्थानीय सरकारले त्यसमा पहुँचै पुर्याउँदैन, केन्द्रीय सरकारले पनि पुर्याउन नसकेका कुराहरू छन्। अब यी आफ्ना नगरमा आफ्ना वडामा चाहिँ भएका यी कुराहरूलाई चाहिँ तपाईँहरूले छलफल चलाउनु भएको छ कि छैन? श्रमको मूल्य चाहिँ सबैले प्राप्त गर्नुपर्छ, राज्यले तोकेको श्रमको चाहिँ मूल्य दिनुपर्छ भन्नेतर्फ तपाईँहरूले के गर्दै हुनुहुन्छ अहिले, लु भनिदिनुहोस् त।
एकदम सही, एकदम राम्रो प्रश्न सोध्नुभयो तपाईँको चासोको विषय। त्यो सबै सर्भिसहरूले सरकारले तोकेको रकमलाई न्यूनतम चाहिँ पारिश्रमिकलाई अनि त्यो उहाँहरूले उपलब्ध गर्नुपर्छ, यो विषयमा नगरपालिका सचेत छ र नगरपालिकाबाट अनुगमनका चाहिँ पाटाहरू एक दुईपल्ट भएका थिए, अहिले आएर चाहिँ भए जस्तो लागेको छैन। यस कुरामा हाम्रो चाहिँ उपमेयर जोसँग चाहिँ राखेर यसलाई चाहिँ भएको छैन यदि भने यसलाई चाहिँ सहायता गराउने र उहाँले चाहिँ मजदुरहरूले पाउनुपर्ने र सरकारले दिएको तलबलाई चाहिँ हामीले चाहिँ प्राप्त गराउने भन्ने कुराहरूमा चाहिँ हामी लाग्नेछौँ। अब मजदुरलाई पनि हामीले यसमा चाहिँ क्याटेगोरीमा चाहिँ अब छुट्याउनलाई चाहिँ वृत्तम नगरपालिकाले सुरु गरिसकेको छ।
तपाईँलाई एउटा अझै एउटा स्मरण गराउँछु अध्यक्षज्यू, जस्तै अहिले कृषिका मजदुरहरूका कुरा मात्रै होइनन्, जस्तै यहाँ निर्माण मजदुरहरू पनि हुनुहुन्छ, अत्यधिक धेरै भारतीय मजदुरहरू अथवा विदेशबाट आएका मजदुरहरू हुनुहुन्छ अथवा कामदारहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ यहाँ काम गर्नुहुन्छ, कमाउनुहुन्छ र त्यसको करसम्म नतिरेको अवस्था छ, तपाईँलाई यो कुरा जानकारी छ कि छैन? उहाँहरूलाई व्यवस्थित गर्नु पनि चुनौती होला नि त।
त्यही विषयमा प्रवेश गर्दैछु तपाईँले प्रश्न गरिहाल्नु, धन्यवाद छ। कुरो के रह्यो भने हामीले चाहिँ क्याटेगोरी हामीले छुट्याएका छौँ, अब कृषि मजदुर यता चाहिँ अब निर्माण मजदुरहरू होइन, सबै छुट्टिएर जान्छ। र निर्माणमा पनि के छ भने पहिला चाहिँ कृषिमा अत्यधिक विदेशी मजदुरहरू थिए होइन, अहिले त्यस्तो अवस्था छैन र अहिले चाहिँ अत्यधिक मात्रामा चाहिँ फ्याक्ट्री र निर्माणमा चाहिँ नि विदेशी मजदुरहरू चाहिँ आउन थालिसकेको छ वृन्दाव नगरपालिकामा। यसलाई चाहिँ एउटा चाहिँ के लम्सन ल्याउनको लागि यसको चाहिँ एउटा हामीले चाहिँ तयार पारेको थियौँ नगरपालिकाले, के र भने विदेशी मजदुरहरू ज जसले राख्नु भएको छ, जुन पसलले राखेको छ, फ्याक्ट्रीले राखेको छ, निर्माण व्यवसायहरू जलचलले राखेको छ, विशेष गरेर फ्याक्ट्री र चाहिँ यो पसलहरूमा राख्ने मजदुरहरूको उहाँहरूले अनिवार्य रूपमा नगरपालिकासँग डाटा चाहिँ उहाँहरूले कति एउटा फ्याक्ट्रीमा कतिजना छ अध्यावधिक उहाँले गर्नुपर्छ, उहाँहरूले चाहिँ त्यहाँ लगेर चाहिँ वर्गीकरण सूचीकृत गर्न जरुरी छ। सूचीकृत गरेको चाहिँ यदि यो कुरालाई चाहिँ अवज्ञा गर्छ फ्याक्ट्री या पसलहरू भने उहाँहरू चाहिँ उहाँहरूको फर्मसम्मलाई चाहिँ उहाँहरूको फ्याक्ट्रीलाई समेतलाई नवीकरण नगर्न सक्छ, यी कुराहरू आउन सक्छन् हगि। यो हामीले चाहिँ यसलाई परिषदबाट पास गरेको कुरा हुनाले सूचीकृत गर्न जरुरी छ, यो कुरामा चाहिँ वित्तम नगरपालिका लागेको छ र सूचीकृत नगरिकन फर्ममा विदेशी मजदुरहरू फ्याक्ट्रीमा विदेशी मजदुर राख्न पाइँदैन भन्ने कुराहरू चाहिँ सबैलाई म चाहिँ एसजेडे भिजन मार्फत पहिला पनि भनेको थिएँ, अहिले पनि चाहिँ त्यो उहाँहरूलाई जानकारी गर्दछु सबै फर्म र चाहिँ व्यवसायहरूलाई। धन्यवाद पुष्पजी।
जस्तै तपाईँहरूले यो काम सफल गर्नुहोला, किनभने अहिले धेरै नेपाली मजदुरहरूले काम नपाएको, विदेशिनुपर्ने अवस्था छ, उद्योग धन्दा कल कारखाना स्थापना भएपछि रोजगारी सृजना हुन्छ भनिन्छ, तर पनि अहिले पनि नेपाली मजदुरहरूले चाहिँ आफ्नै क्षेत्रमा रोजगार नपाएर विदेशी कामदारहरू ल्याएर लगाइरहेको अवस्था छ। यसतर्फ तपाईँहरूले ध्यान दिनुहोला, होइन यो अब कार्यान्वयन कागजमा निर्णय गरेर कागजमा निर्णय गरेर मात्रै भएन, कार्यान्वयन पनि गर्नुहोला।
यो यो जस्तो आफ्नो चाहिँ क्षेत्रका चाहिँ मजदुरहरू दिने जाने विदेशी मजदुरहरू चाहिँ आफ्नो ठाउँमा आउने भनेपछि हाम्रो पनि त कमजोरी होला नि त, हाम्रो कमजोरी झन् किन होला,
कार्यान्वयन गर्नु पर्यो कानुनलाई।
यसो पछाडि दक्ष बनाउन सरकारले दक्ष बनाउँदैछ, प्रत्येक संस्थाले चाहिँ उहाँले बनाउँदैछ, माग गर्नु पर्यो मलाई दक्ष बनाइदिनु पर्यो, म कुन कामको लागि चाहिँ निर्देश बनाउनु आफ्नै चोइस गर्नु पर्यो, यो काममा चाहिँ हामीले चाहिँ समूहगत रूपमा चाहिँ हामीलाई दक्ष बनाउनु पर्यो भन्दा उहाँहरू हाम्रा चाहिँ नेपाली मजदुरहरू आउनु पर्यो, यहाँको स्थानीय मजदुरहरू आउनु पर्यो, तब चाहिँ हामीले उहाँलाई चाहिँ उहाँले चाहिँ अब सबैलाई चाहिँ एक खालको चाहिँ रोग जस्तो छ, विदेशी जाने विदेशी चाहिँ नेपालमा आएर चाहिँ पैसा लिएर नेपाललाई चाहिँ फोहोर बनाएर यहाँ चाहिँ उसले न कर्तिर्छ न के गर्छ, फोहोर चाहिँ फालेर उसले चाहिँ लिएर जान्छ सरकारी विद्यालयमा, चाहिँ निशुल्क रूपमा चाहिँ सरकारी विद्यालयमा उसको छोराछोरी पढाउँछन्, हाम्रा छोराछोरीहरू चाहिँ बोर्डिङमा पढाउँछौँ, सरकारी स्तरको चाहिँ सरकारी स्कुलको स्तर कति राम्रो भइसकेको छ भुक्ताम नगरपालिकाका सरकारी स्कुलहरू, यो कुरामा हामीले ध्यान दिनौँ। हामीले अब हामीलाई दक्ष बनाउनको लागि ए सरकार स्थानीय सरकार दक्ष बनाइदिए हामीलाई यी काम गर्छ भन्नु पर्यो, हामीले भन्नु त पर्यो नि पछि, हामीले चाहिँ यसरी चाहिँ हाउस वायरिङ पोहोरको लागि हाउस वायरिङ भन्ने चाहिँ हामीले चाहिँ तालिम निकाल्यौँ, त्यो त आत्मनिर्भरताको चाहिँ कुरो छ नि त, त्यसमा चाहिँ मजदुरी त्यहाँको चाहिँ हाउस वायरिङमा चाहिँ मान्छे नै आउनुहुन्न, एउटा त्यत्रो पत्रकार गर्नु एफएम सबैतिर चाहिँ हामीले चाहिँ गऱ्यौँ, एक नम्बरमा चाहिँ स्किल किन हुँदैन नि त, इच्छा हुनु पर्यो, पहिलो इच्छा शक्ति हुनु पर्यो, हामीले यहाँ काम गर्छौँ भन्नु भन्नु पर्यो नि त, त्यसपछि
अब 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 आवश्यकता आफूलाई के आवश्यकता हो त्यसको माग गरेर जानु पर्यो र त्यो परिपूर्ति गर्दिन वडा कार्यालय लाग्नु पर्यो, यो स्वाभाविक कुरा हो। अब अलिकति प्रसङ्ग बदलौँ, जस्तै तपाईँहरूले अहिले भवन निर्माणमा आचार संहिता लागू गर्नुभएको छ, होइन, भवन जसले चाहिँ नक्सा पास गर्नुभएको छैन उहाँहरूलाई तपाईँहरूले सूचना पनि सार्वजनिक गर्नुभएको छ, के छ बिर्तामोड एकको अवस्था, पुराना घरहरूको दर्ता र नयाँ पनि कतिपय नयाँ भवनहरू पनि दर्ता नक्सा पास नगरिकन मापदण्ड पुरा नगरिकन बनिरहेको भन्ने कुराहरू पनि सुन्न आएको छ, तपाईँले अनुगमन गर्दा के कसरी गर्नुभएको छ, उहाँहरूलाई कसरी सचेत गराउँदै हुनुहुन्छ?
सचेत अब यस कुरामा चाहिँ बनाएका घरहरूको अनुगमन गर्ने हामीले अहिले बेला भएको छैन, जतिखेर उहाँले बनाइसक्नुहुन्छ उतिखेर चाहिँ अनुगमन गर्ने, हामीहरूले प्रत्येक दिन सबै चाहिँ पाँच छ चोटि चाहिँ रेडियो भिजन या अन्य पत्र पत्रिका सबैतिरबाट सूचना जारी भइरहेको छ, विभिन्न माध्यमबाट चाहिँ सञ्चार माध्यमबाट चाहिँ सूचना जारी गरेको अवस्थामा उहाँहरूले अटेरी गरेर बस्नुभयो भने त्यो के हुन्छ भन्ने कुरा सूचनामै जारी भएको छ, भोलि के हुन्छ भन्ने कुराहरू, मैले घर बनाउँदाखेरि पहिलो कहाँबाट सुरु गर्नुपर्छ भनेर उहाँले चाहिँ बुझ्नु पर्यो, पहिलो चरण भने कहाँ हो अनि क्रमशः कसरी जानु पर्यो भन्ने कुराहरू, एक नम्बर घरमा लगभग त्यस्तो साथीहरू चाहिँ कमै हुनुहुन्छ, धेरैको चाहिँ घर बनाइसक्नु भएको छ, पुरानो घरको अध्यावधिकहरू गर्ने कुराहरू चाहिँ सुसूचित गर्ने कामहरू उहाँहरूले गरिरहनु भएको छ, त्यस्तो समस्या छन्, एक दुईवटा घरहरू जस्तो चाहिँ सेन्टर पोइन्ट सेन्टरका घरहरू अहिले पनि बनेका नक्सा पास गर्न गएका छैनन्, यो समय दिँदा पनि नक्सा पास गर्न गएका छैनन्, त्यसको निगरानी त्यसको हामीले चाहिँ एक नम्बरले नजिकबाट अध्ययन गरिरहेको छ र यो आजदेखि सकियो पनि यो समय सकियो, उहाँहरूले चाहिँ त्यो गर्व अवज्ञा गरेको हुनाले त्यो घरमा के गर्ने त्यस्तो घरहरूलाई के गर्ने भन्ने कुराहरू बा समय फेरि थपिदिएर चाहिँ काम गर्नु हो कि बा चाहिँ अब यसलाई चाहिँ कारवाहीको दायरामा ल्याउने हो कि भन्ने कुराहरू अब कार्यपालिकाको बैठकले बसेर यसको यसको निर्णय गर्छ र अनुगमन जसले घर बनाइसकेका छन् उहाँहरूको चाहिँ अब हाउस के अरे चाहिँ प्राविधिकले चाहिँ नगरपालिकाले यसको अनुगमन गर्छ र जसले घर बनाएर चाहिँ अटेर गरेर यत्रो समय दिँदा पनि पुराना गरेको अध्यावधि गर्नुभएको छैन भने उहाँहरूको चाहिँ नि यो पछाडिको चाहिँ अवस्थाबाट नगरपालिकाले कार्यपालिकाको बैठकले निर्णय गरेर एउटा निष्कर्ष निकाल्छ पछाडि।
अब विशेष त तपाईँहरूले बिर्तामोड वार्ड नम्बर एकमा पनि आफ्नो सिलिङ बजेटले र नगरका बजेटले नभएको ठाउँमा जनतालाई आश्वासन दिनुभयो कि प्रदेश र केन्द्रका बजेट ठुला बजेट पनि हामीले हाम्रो आग्रहमा आएका छन्, हामीले पहल गरेर ल्याएका छौँ। अब यो प्रदेशबाट आउने र सङ्घीय सरकारबाट आउने योजना चाहिँ एक नम्बर वडामा यसपालि पनि कटौतीमा परेका हुन् या आउने सम्भावना देखिन्छ, के छ अवस्था?
आउने सम्भावना छ, ती कुराहरू मैले चाहिँ सम्पर्क गरिरहेको छु। एउटा चाहिँ इम्पोर्टेन्ट बाटो धेरै अगाडि चाहिँ बनाइरहनु पर्ने, बनाउनु पर्ने पुरानो बाटो पटक पटक भन्दा चाहिँ त्यो अलिकति चाहिँ त्यो हनुमान बिर्तामोड वडा नम्बर एकको हनुमान मन्दिर जाने बाटो जुन हाइवेबाट तल तिन नम्बर जाने बाटो त्यो कुरालाई सबभन्दा धेरै फोकस त्यो भएको हुनाले त्यो प्रदेशले चाहिँ पटक पटक गर्छु भन्दा भन्दै पनि चाहिँ बजेट काट्दै फाल्दै काट्दै फाल्दै स्थायी सरकार नभएको अस्थिर सरकार प्रदेशमा भइरहेको अवस्थाले यसपालि पनि काटिएको छैन। अलिकति पैसा 6 लाख रुपियाँ काटियो अरे, अरू पैसा चाहिँ आउँदैछ, त्यो कामहरू चाहिँ त्यसलाई चाहिँ लाने कुराहरू रहेको छ, अरू बजेटहरू काटिएको छैन पछाडि।
जस्तै जस्तै ठुला योजनाहरू सम्पन्न जुन छ,
हजुर
ठुला योजना भन्दैस् त के आउँछ यसपालि हाम्रो बिर्तामोड वार्ड नम्बर एकमा?
ठुला योजनामा एउटा अधिवेशनबाट उभो चाहिँ माथि विभूति मार्ग
हजुर
सूर्यनगर जोड्ने बाटोमा चाहिँ त्यो एउटा चाहिँ सगन सहरीबाट सर्वे गरिसकेको थियो
हजुर,
एउटा चाहिँ पञ्चगढ धर्मकाण्डबाट उत्तर सूर्यनगर शालीबाट पश्चिम हुँदै ठाकुर मन्दिर जोड्ने अन्जालाको चाहिँ 6-5 नम्बर जोड्ने ठाउँमा त्यो पनि सर्वे गरिसक्यो
हजुर।
यो चाहिँ सगनबाट चाहिँ आउने बजेट हो, त्यो चाहिँ जम्मा चाहिँ जम्मा ती बाटाहरू भने 6 लाख 6 वटा बाटाहरू चाहिँ आएका छन्। ती बाटाहरू 2 नम्बरमा चाहिँ 1 नम्बरमा 2 पढेका छन्। यसको चाहिँ हाम्रो मेरसाको पहलमा आएका कुराहरू नि त्यहाँदेखि 25 करोड रुपियाँ चाहिँ फाल्टो आएको कुराहरू रहेको छ। अनि अन्य बाटाहरू भने भनिहालेँ मैले, सगन के अरे प्रदेशबाट आएकोलाई पनि अब 30-35 लाख रुपियाँ आएकोलाई त्यसलाई पनि ठुलै रूपमा जाने सानो चाहिँ केही नहुने सानो एउटा चिज पाए पनि ठुलो हुन्छ, त्यस्तै अवस्थामा छौँ हामी। त्यति गरेरै पनि भए पनि यस्तै सानो चिजलाई पनि ठुलो मान्दै हामीले चाहिँ काम गरेर जाँदा एक नम्बरवटाका धेरै भौतिक पूर्वाधारहरू हामीले सम्पन्न गरिसकेका छौँ। थोरै छन्, अलिकति चाहिँ ठुल्ठुला चाहिँ चिजहरू छन् बाटाघाटाहरू, अब हामीले चाहिँ त्यसरी डराइहाल्नुपर्ने केही छैन। पानीको लागि पानी दुबानबाट मुक्त गरिसकेका छौँ, अनि हामीले अन्य कुराहरू चाहिँ ती सामाजिक क्षेत्रका कुराहरूमा पनि अगाडि बढेका छौँ। अब घर कसको बनाउनुपर्छ भन्दाखेरि मापदण्डभित्रका चाहिँ घरहरू चाहिँ सरकारले बनाउनु घर नभेटिने अवस्था बनाइसकेका छौँ। रोजगारको सिर्जनामा अब प्रत्येक घर घरमा चाहिँ सब रोजगार हुन्छ, केही न केही रोजगार हुनुहुन्छ। छैन भन्न आउनेहरूलाई हामीले रोजगार चाहिँ व्यवस्थाको सिर्जना गर्नुपर्छ, हामीले तालिम प्राप्त गरेर चाहिँ तालिम उहाँलाई दिएर रोजगार सिर्जना गर्नुपर्छ। इच्छा सघाउनु भने इच्छा शक्ति चाहिँ हुनु पर्यो।
अब अलिकति भनौँ, जस्तै यो चाहिँ बिर्तामोड वार्ड नम्बर एक चाहिँ यो लागु पदार्थ युजर त छँदैछन्, प्रयोग गर्ने त छँदैछन्, तर यहाँ चाहिँ क्याम्पै बनाएर लागु पदार्थ बेचबिखन हुने गिरोह नै छ भन्ने खालको एउटा छ। यहाँ धेरै चाहिँ युवाहरू कुलतमा फसिरहेको, युवाहरूको जीवन बर्बाद भए बनिरहेको अवस्था छ। यो विशेष एक नम्बर वडालाई ट्रान्जिट गरेर कारोबार भइरहेको छ भन्ने प्रहरीले पनि हामीलाई हिजो हामीलाई सूचना गरेको थियो। यसतर्फ चाहिँ जनचेतना अथवा आफ्ना छोराछोरीहरूलाई सजग गराउने, मेरो छोरा छोरीहरू कसरी कहाँ जाँदैछन्, युवाहरू के गर्दैछन्, विद्यार्थीहरू के गर्दैछन्, यो विषयमा चाहिँ सामाजिक उत्तरदायित्व वडाको पर्छ कि पर्दैन, तपाईँहरू कसरी लाग्नु भएको छ? सर
पर्छ पुष्पजी, राम्रो कुरा हो, सामाजिक उत्तरदायित्व पर्छ। हामीले चाहिँ यस्ता कुराहरू आइसकेपछि चाहिँ कहाँका केटाहरू आउँदैछन्, यहाँ आउँदैछन्, यहाँ बस्छन् केटाकेटी नै रोमान्स गरेर चाहिँ दिउँसो रोमान्स गर्छन् भन्ने कुराहरू पनि आएका छन्। त्यो चाहिँ आउने बित्तिकै प्रहरीलाई जानकारी गरेका छौँ। प्रहरी मात्रै चाहिँ यस विषयको चाहिँ जवाब दिए होइन, हामी स्थानीय सरकार वडा अनि सबभन्दा भूमिका भन्ने महत्त्वमा टोल विकास हुन्छ, टोल विकासको भूमिका चाहिँ महत्त्वपूर्ण हुने हुनाले त्यस्तो अवस्थामा रहने बित्तिकै तुरन्त प्रहरीलाई चाहिँ जानकारी गराउने र उहाँहरूको सहयोगबाट उहाँ त्यस्तो चाहिँ अवस्थामा तत्कालका भेटेकालाई चाहिँ समात्ने, लागु पदार्थ सेवनकर्ता छ भने त्यहाँबाट चाहिँ उनीहरूलाई चाहिँ सुधार गृहमा हाल्ने नि, त्यहाँदेखि चाहिँ उसले डिलरै छ भने जेलतिर हिरासततिर चाहिँ पठाइदिने यी घटनाक्रमहरूमा हामी लाग्नुपर्छ र टोल विकास संस्था नै जडेल रूपमा टोल विकास संस्था लाग्नुपर्छ र त्यो कुरो चाहिँ टोल विकास संस्था निष्क्रिय छ भन्ने कुरो बुझेको ठाउँमा ती टोल विकास संस्था निष्क्रिय भएको ठाउँमा कि ती प्रयोगकर्ताहरू चाहिँ गएका छन्, सक्रिय भएका टोल विकासमा जाँदैनन्, निष्क्रिय छन् भन्ने कुरो गर्दा कुराहरू हामीले चाहिँ बुझेका छौँ। त्यसले गर्दाखेरि त्यतातिर टोल विकास संस्था जानुपर्छ र यदि त्यस्तो अवस्थामा हामीले अब यसलाई सहजीकरण गर्ने कुरामा जो कर्ता हो सहजीकरण गर्ने कुरा कर्ता हो, सेवनकर्ता सेवनकर्तै आउँदैन, कार्यक्रममा चाहिँ कार्यक्रम राख्यो भने म यसरी छु मलाई चाहिँ कसरी छु दिनु पर्यो भन्ने कुराहरू न घर घर परिवारका सदस्य चाहिँ आउनुहुन्छ, मेरो छोरोले चाहिँ यस्तो भएको छ यसलाई के गर्ने भन्ने कुराहरू आउनु पर्यो कि म एकदम थाहा हुँदैन त पुष्पजी, हामी यस विषयमा सचेत छौँ र दुखित छौँ र यसलाई व्यवस्थापन गर्न कसरी जानुपर्छ भन्ने कुराहरू हामी चाहिँ लागेका छौँ।
जस्तै यो तपाईँहरूले एउटा बहुत चर्चा चल्ने कुराहरू गर्नुहुन्छ क्या, वृतामोडमा धुम्रपान क्षेत्र निषेध गर्ने होइन, चुरोटबिँडी खैनी सुर्ती गुड्का यी मधुसधु सबै चाहिँ बन्द गर्ने तपाईँहरूको यो चाहिँ बैठकबाटै पारित गरेको कुराहरू हो, तर यत्रो लागु पर्दा चाहिँ यत्रो ट्रान्जिट बनिरहँदा झापा अहिले तपाईँलाई म एउटा जानकारी गराउँ, लगभग दिनै पछि प्रहरीले मान्छेहरू पक्रिरहेको अवस्था छ, तपाईँकै युवा हो, तपाईँकै जनता हो, तपाईँकै छोराछोरी हो, यसरी पक्राउ पर्नु यसरी कारोबार बढ्नु पक्कै पनि चुनौतीको विषय हो, यसतर्फ तपाईँहरूले कतिको ध्यान दिनुभएको छ, नगरपालिकामा यस विषयमा छलफल हुन्छ कि हुँदैन, यो मेरो चाहिँ तपाईँलाई अलिकति गम्भीर रूपमा प्रश्न गरेको मैले, कृपया ध्यान दिनुहोला तपाईँहरूले। होइन कागजमा मात्रै निर्णय गरेर भएन क्या अध्यक्षज्यू, कागजमा तपाईँहरू निर्णय गर्नुहुन्छ,
तपाईँले चाहिँ मेरो प्रश्न नसोधिकन प्रश्न गर्दैन म बिर्सि कुरो के रह्यो भने नि पुष्पजी, सुधार्न टाइम लाग्छ, सुध्न टाइम लाग्छ, बिगार्न एकछिनले सकिन्छ, यसले गर्दाखेरि यो दुर्वेशणी भने एकछिनले सकेका यी अवस्थाहरू हुन्, यसलाई अब हामीले म लगिन भने गार्जनहरू मूल कुरो हुन, अभिभावकहरू सचेत हुनु पर्यो, अभिभावकहरूले कहाँनिर कताबाट चाहिँ जाने कुराहरूमा मेरो यस्तो यस्तो भइसकेको छ, टोलभित्र लाग्नु पऱ्यो, टोलमा यस्तो यस्तो अवस्था भइसकेको छ भन्नु पऱ्यो, हामीले गर्ने कुराहरू के गर्दाखेरि हुन्छ त्यसलाई न्यूनीकरण गर्ने कुराहरू हामी लाग्दछौँ, लाग्नुपर्छ वृत्तामा नगरपालिका मात्रै न स्थानीय तह सबै नेपालका स्थानीय तहहरू सबै लाग्नुपर्छ र यसलाई हतोत्साहित गर्न यसलाई अझै गर्न हामीले चाहिँ के कस्ता चाहिँ कार्यक्रमहरू लानुपर्छ, कति बजेट लाग्नुपर्छ, के गर्नुपर्छ त्यो गर्ने पालिकाहरू लाग्नुपर्छ, ओडाहरू लाग्नुपर्छ, त्यसपछि चौमाटो गएर नियन्त्रण हुन्छ, भाषण गरेर ल्याएर चाहिँ कार्यक्रम कार्यान्वयन मान्छेहरू ल्याएर भाषण गरेका भरमा यो नियन्त्रण हुने होला छैन, यसलाई चाहिँ विशेष कार्यक्रमै लिएर जानु, विशेष कार्यक्रमै लिएर चाहिँ अगाडि बढो, विशेष कार्यक्रमै लिएर चाहिँ बजेट छुट्याएर गयो भने मात्रै यसले कार्यक्रम सफलता हुनसक्छ, नभए नभए चाहिँ चारजना मान्छे राखेर भाषण गरेर अब हुने होला छैन दुर्वेशनमा,
हजुर अब यो तपाईँहरूको एउटा महत्त्वाकाङ्क्षी कार्यक्रम फेल भयो जस्तो लाग्छ मलाई, जस्तै बिर्तामोडको फोहोरलाई वर्गीकरण गरेर कुइने फोहोरलाई चाहिँ कन्काईमा रहेको ऊर्जा सेन्टरमा, कन्काई नगरपालिकामा बनेको ऊर्जा सेन्टरमा पठाउने र नकुइने नसड्ने फोहोरहरूलाई चाहिँ अन्य उद्योगहरूमा पठाएर त्यसलाई चाहिँ वैकल्पिक प्रयोग गर्ने भन्ने खालको एउटा योजना बनेको थियो, यो दुइटै योजना फेल भएको हुन् सर, यो 6.5 वर्षको अवधि कहिले लानुभयो त, तपाईँहरूले फोहोर वर्गीकरण कसरी गर्नुभयो, त्यत्रो लगानी तपाईँ नगरले त्यो करोडौँ लगानी पनि त्यहाँ गरेको होला होइन, अब तपाईँहरूको अहिले अहिले कसरी गइरहेछ, वर्गीकरणै भएको छैन बिर्तामोड, कसरी जाँदैछ सर
वर्गीकरण, सुन न बिर्तामोडमा के रह्यो भने तपाईँलाई अलिकति म जानकारी गर्छु ल, वर्गीकरणको विषयमा बिर्तामोड नगरपालिकाको वडा नम्बर 5, वडा नम्बर 1, वडा नम्बर 3, वडा नम्बर 4 वडा नम्बर 3 र वडा नम्बर 4 केही भागहरू असाध्यै चाहिँ घना बस्तीको रूपमा रहेको छ, बिर्तामोड वडा नम्बर 1 पनि केही बस्तीहरू हो कि, यहाँको बस्तीका मानिसहरूको सबै चाहिँ किचनबाट उत्पादन भएका उत्सर्ग हुने चिजहरू उत्पादन हुने चिजहरू सबै चाहिँ कृषिका कार्यक्रमहरूले लान्छ, भङ्गु पार्लरले लान्छ, कसैका गाई छन् गाईमा चाहिँ हालिदिन्छन्, यहाँ यस्तो अवस्था भएको हुनाले यहाँ चाहिँ नि उहाँहरूले चाहिँ अब हामीले चाहिँ नि कृषि त्यो बङ्गो पालकले चालो चारोको लानु छ त्यसले पैसा दिन्छ घरवालाले उल्टो दिनु छ भने यस्तो अवस्थाबाट चाहिँ यहाँ रहेको हुनाले वर्गीकरणमा ती चाहिँ नि कुहिने चिजहरू चाहिँ हर्तभर्त भेटिँदैन नकुहिने चिजहरूलाई चाहिँ हामीले चाहिँ अहिले ट्रकमा ट्र्याक्टरमा हालेर व्यवस्थापन गरेका छौँ अब यसलाई हामीले नकुहिने चिजलाई चाहिँ कहाँनिर चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू यसपालि चाहिँ एउटा प्रयोग भयो हाम्रो मनमोहन हस्पिटलले एउटा चाहिँ
त्यो 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 प्रयोग हामीले पनि हेऱ्यौँ सर त्यो प्रयोग हेऱ्यौँ एक दिनमा चाहिँ एक क्विन्टल फोहोर एक घन्टामा एक क्विन्टल फोहोर डढाउने रहेछ त्यो त्यो पोल्युसन निस्किने त्यो हामीले अनुगमन गरौँ त्यो वृत्ताको फोहोरलाई पर्याप्त छैन त्यो होइन
सानो
हजुर सर
घन्टामा हजार क्विन्टल हजार केजी दौड्ने हजार केजी चाहिँ त्यसलाई चाहिँ दौडाउन सक्ने पावरको हामीले चाहिँ स्थापना गर्नुपर्छ यदि यो हो भने भन्ने कुराहरूमा हामी एउटा सदस्यको एउटा अध्यक्षहरूको बिचमा पनि एक खालको चाहिँ सल्लाह देखिएको छ जानुभएको थियो हामीले त्यो उद्घाटनको कार्यक्रममा त्यस्तो भयो भने पोल्युसन पनि नहुने सधैँका लागि अन्त्य हुने भन्ने कुराहरू सम्मान भएको छ हामीले यो विषयमा आउने परिषदमा यसलाई भन्न बहुत हामीले चाहिँ छलफल गरेर के गर्ने भन्ने कुराहरूको निष्कर्ष निकाल्छ
तपाईँ आफैमा आज त्यति सन्चो छैन अन्त्यमा अध्यक्षज्यू बिर्तामोडको अथवा मैले यो कार्यक्रममा छुटाउनु नहुने केही कुराहरू छन् भने राखिदिनुहोस्
ठिकै छ हामीले चाहिँ अब हाम्रा जनप्रतिनिधि हामी जनप्रतिनिधि भइसकेपछि जनताको पहिलो आँखो भनेकै वडा अध्यक्ष हुन्छ जनस्थानीय तहको पनि वडा पहिलो आँखो हुने भएको हुनाले हामीलाई धेरै खालका चुनौती हुन्छन् ती चुनौती पार गरेर जानुपर्ने अवस्था भएको हुनाले जनतासँग जाँदाखेरि हाम्रा जनप्रतिनिधिले असाध्य राम्ररी सभ्य भाषामा कुराहरू गर्नुपर्ने उहाँहरूका चाहिँ सम्मानजनक हिसाबले त्यो उहाँहरूको कुराहरू गर्नुपर्ने भएको हुनाले हामीले त्यति गर्दा गर्दै पनि कतिपय ठाउँबाट हामीलाई चाहिँ आरोप प्रत्यारोप पाउँछ र यस्ता कुराहरूले काम गर्ने मान्छेहरूलाई हतोत्साहित गर्ने कामहरू कसैले नगरिदिनुहोस् गल्ती छ भने सिधै आएर चाहिँ यहाँ यहाँ छ भनेर चाहिँ हम्राइदिनुहोस् र त्यसो गर्यो भने हामीले फेस टु फेस कुराहरू गरेर त्यसको निराकरण गर्न सक्छौँ त्यस्तो अवस्था आएको छैन नआओस् भन्ने कामनाका साथ यो अङ्कबाट बिदा हुन्छु आउने अङ्कमा फेरि जाने भेट्ने गरी म जाने यहाँहरूसँग सबैसँग धन्यवाद नमस्कार
हस् धन्यवाद अध्यक्षज्यू उहाँ हुनुहुन्थ्यो बिर्तामोड वडा नम्बर एकका वडा अध्यक्ष अग्निप्रसाद पाण्डे एवं नगरका प्रवक्ता पनि हुनुहुन्छ उहाँ उहाँसँग हामीले आज वडावासीका सवाल अध्यक्षसँग भन्ने कार्यक्रममा उहाँसँग कुराकानी गरेका छौँ पक्कै पनि बिर्तामोड वडा नम्बर एकले पछिल्लो चरण विकास निर्माणमा अन्य वडाभन्दा अग्रता अथवा सक्रियता देखाएको पक्कै पनि छ र आगामी दिनमा अझ सहज र समृद्ध वडा बनाउनका निम्ति लागि पर्नु हुने नै छ भन्ने पनि हामी कामना गर्न चाहन्छौँ हवस् त आजलाई वडावासीका सवाल वडा अध्यक्षसँग भन्ने कार्यक्रम यति नै हामी अर्को अङ्कमा फेरि फरक प्रसङ्गमा उहाँसँग गरिएको कुराकानी लिएर उपस्थित हुने नै छौँ त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुत म पुष्प बराल पनि बिदा चाहन्छु निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला नमस्कार।